ये जो तावीज गंडे वाले होते हैं ना, संग दिल महबूब आपके कदमों में, और यूं कर देंगे और यूं कर देंगे और पत्थरों पे देख के बता दिया, ये रिपोर्टें उन लोगों की रखी होती है इन्होंने जो कामयाब हुए होते हैं, जो इनके पास नाकाम होके गए होते हैं उनकी रिपोर्ट थोड़ी बताते हैं आपको ये। अब आपका अल्लाह ना करे किसी से चक्कर चल रहा है, क्योंकि तावीज वालों के पास ज्यादातर ऐसे ही लोग जाते हैं, इसलिए मैं मिसाल दे रहा हूं ये। आप गए, तावीज लिया, पूरा नहीं हुआ, कुछ भी नहीं हुआ, दूसरा गया नहीं हुआ, तीसरा गया नहीं हुआ, 100 में 1 गया, उसका काम हो गया। अब पता नहीं अल्लाह ने इस तावीज के जरिए किया है या वैसे ही 100 में 1 की, तो 100 में 1 की सेटिंग तो कामयाब होती है ना इत्तेफाक से। अब वो तावीज गंडे वाला क्या करेगा, जो 99 नाकाम हुए उनका तस्करा नहीं करेगा और इसका नंबर ले लेगा, कहेगा जाओ फलां से पूछो, फलां बिन फलां से, उसका महबूब कितना संग दिल था, संगलाख चिटान की तरह था, मेरे एक तावीज ने ऐसा असर किया कि वहीं सेटिंग हुई है, शादी वहीं हुई है, उसके 6 बच्चे हैं उसके, जाके देख लो, ये सब तावीज की बरकत है। हालांकि 100 में से 1 तो इत्तेफाक से भी, बोलो ना भाई क्या हो गया आप लोगों को, ये तो हो ही जाता है। अगर संग दिल महबूब कदमों में लाना इसके इख्तियार में होता, ऐसे तावीज आते, तो सबसे पहले इसकी महबूबा वो संग दिल ना रहती। इस कमबख्त से पूछो तेरे कितनी जगह चक्कर चल रहे हैं और क्या वो कामयाब हुए, इसको तो जो मिली हुई होगी उससे भी परेशान होगा ये, बोले ये जान नहीं छूट रही मुसीबत, तावीज सारे करके देख लिए फिर भी तलाक नहीं हो रही। हिंदू को हम बुरा भला क्यों कहते हैं, इंसान होके पत्थर के बने हुए बुतों के सामने झुकता है, समझ रहे हो बात को। हम उन लोगों को भी बुरा भला कहते हैं जो इन कमबख्तों के पास जाते हैं, जो आपके पैसे के मोहताज, आप अगर जाना छोड़ दें इनके घर का दाल पानी बंद हो जाए, जो आपके मोहताज हैं आप उससे जाके तावीज ले रहे हो अपने फायदे के लिए, आप अगर जाना छोड़ दो इन बेचारों की दुकानें बंद हो जाए, तो ये तो अपनी दुकान चलाने के लिए आपके मोहताज हैं, जो आपका मोहताज है वो आपकी हाजत रवाई कहां से करेगा भाई। नहीं आ रही ना बात समझ में। हमारे अकाबिर का मामूल ये था कि कुरान और हदीस पर मुश्तमिल तावीज दे दिया करते थे, मगर आम तौर पर इस्तेमाल नहीं करते थे। देते इसलिए थे कि कमजोर ईमान वाला आदमी है, हमने नहीं दिया तो शिरकिया तावीजों वाले के पास चला जाएगा, वो पता नहीं उसमें या रसूल अल्लाह मदद लिख दे या जिब्रील मदद लिख दे, तो चलो हमने कोई कुरान की आयत लिख दी, कोई तौहीद का मजमून लिख दिया, लटका दिया, शिर्क से बच जाएगा, इस नीयत से देते थे, मगर इस्तेमाल, बोलो भाई। मैं भी बाज दफा तावीज दे देता हूं, कोई शख्स आया, ये है फलाना है डिमकाना है, जिन चुड़ैले आ रहे हैं, भूत आ रहे हैं मुख्तलिफ किस्म के, चल भाई ये लिखा है, लटका दे गले में। लेकिन अल्हम्दुलिल्लाह ना अपने कभी लटकाया, ना अपने बच्चों के, ना घर वालों के, ना खानदान में किसी फर्द के, चाहे जिन ही क्यों ना आते हो। हमारे भी एक साहब खानदान में जिन पे जिन, मगर मैंने उनके भी, मैंने कहा वैसे ही निकल ले यहां से, समझ में आ रही है बात, वैसे ही चला जा। याद रखो जिन्नात ये देखते हैं कि कौन इन चक्रों में पड़ता है, तो जो पड़ता है उसको डालते रहते हैं। अजम कर लो, हिम्मत कर लो, मैं वाकया सुनाता हूं अक्सर। हजरत उमर रजी अल्लाह ताला अन्हु का दौरे हुकूमत था, दरियाए नील बंद हो गया, लोगों को पीने के लिए पानी नहीं मिल रहा। किसी ने कहा कि आदत थी इस्लाम से पहले एक खूबसूरत जवान लड़की जबा करके दरियाए नील की भेंट चढ़ाई जाती थी, तो फिर दरिया चलता था, ऐसा ही करना पड़ेगा, यह कोई इंसानी काम है? हजरत उमर अगर माज अल्लाह कमजोर ईमान के होते तो क्या सोचते कि भाई एक बच्ची को मार दो, इतने लोगों को कहर से बचा लो, दरिया नील बंद हो गया पूरा मिस्र हलाक हो जाएगा, हम और आप होते तो यही सोचते रहते कि बड़ी मुसीबत से बचने के लिए छोटी मुसीबत को बर्दाश्त किया जाए। हजरत उमर ने खत लिखा दरिया नील के नाम के, तुझे चलना है तो चल, नहीं चलना तो हमें तेरी कोई जरूरत नहीं है, भूख से मर जाएंगे ऐसी की तैसी, समझ में आ रही है बात कि नहीं आ रही, चलना है तो चल, वरना कहते हैं ना पतली गली से निकलो यहां से, चलो शाबाश चलना है चल वरना पतली गली से निकल। जब ये खत दरिया में गया दरिया चल पड़ा। क्यों? क्या दरिया को खत समझ में आया? दरिया तो बेजान चीज है। होता यह है कि जिन्नात और शयातीन ऐसी जगह पर तसर्रुफात करते हैं जहां उनको यकीन होता है कि लोगों का अकीदा और नजरिया खराब हो जाएगा। जिन्नात उस दरिया को रोक देते थे, जब कोई लड़की जबा करके डाली जाती तो जिन्नात उस दरिया के पानी को छोड़ देते थे। जब जिन्नात मायूस हो जाएं कि ये कोई उल्टा काम नहीं करेंगे तो जिन्नात अपनी फाइलें लपेट के बोरिया बिस्तर गोल करके कहीं और ऑफिस लगा लेते हैं। कहते हैं यहां हमारा धंधा चलने वाला नहीं है, वहां चलाओ जहां चलेगा, इनको छोड़ दो। मेरा ख्याल है उस दिन के से लेकर अब तक दरिया नील चल ही रहा है, बंद नहीं हुआ। तो आप ये तावीज और ये सारी चीजें जो फलीते पलीते जितने हैं उठा के एक दफा कचरे में फेंक दो। बोलो जिस जिन ने आना है आ जाए, जिस चुड़ैल ने आना है आ जाए, नहीं डरेंगे। एक दफा ये आजम कर लिया तो सारे जिन और चुड़ैल अपना ऑफिस नाजमाबाद से खत्म करके या तो पटेल पाड़ा की तरफ, औरंगी टाउन की तरफ, या कहीं और ऑफिस बना लेंगे, आपकी जान छोड़ देंगे। समझ में नहीं आ रही बात कि नहीं आ रही? और अगर आप इन चक्रों में पड़े कि फला जगह एक बुजुर्ग बैठते हैं वो कुछ ऐसा पढ़ते हैं, फला जगह एक बैठते हैं, तो खुदा की कसम कयामत तक इन चक्रों में पड़े रहोगे और इस भंवर से बाहर नहीं निकलोगे। और मैं फिर बता दूं ये बात, मैं मुमकिन है आप सुन सुन के थक गए हो ये मेरे जुमला, मैं बोल बोल के नहीं थकूंगा इंशाल्लाह। इसलिए मैं बोल बोल के नहीं थकता कि आप सुन सुन के थकते तो हो मगर करते फिर वही हो। ये जो तावीज गंडे वाले होते हैं, रूहानी इलाज वाले, रूहानी इलाज, रूहानियात के नाम पे रिसाले निकल रहे हैं रूहानी इलाज के नाम पे, ये चाहे बरेलवी हो, चाहे अहले हदीस हो, चाहे देवबंदी हो, चाहे तबलीगी हो, चाहे किसी बड़े बुजुर्ग के खलीफा हो, ये सब दो नंबर होते हैं। माजरत के साथ थोड़ी क्लियर कट बात कर रहा हूं, सारे एक ही जैसे होते हैं, कख भी नहीं आता, कुछ भी नहीं पता इनको। अब दो नंबर के दो मतलब हैं, एक तो ये कि बाज दफा ये होते ही फ्रॉडी हैं। फ्रॉडी का मतलब समझते हो जो ये लोग होते हैं? फ्रॉडी का मतलब उनको पता होता है हमें कुछ भी नहीं आता, फिर भी ऐसे ही फेंकते रहते हैं बाट, ये वाली आयत इतनी दफा पढ़ लो तो ये काम हो जाएगा, तुझे किसने बताया, हो जाएगा भाई। शादी नहीं हो रही, सूरह मुज़म्मिल 7 दफा पढ़ लिया करें सुबह शाम, कहां आपने पढ़ा, क्या किस क्या दलील है इसकी, ऐसे ही किताबें छाप रहे हैं। बाज दफा ऐसा होता है कि फ्रॉडी तो नहीं होते, होते नेक हैं, वाकई नेक होते हैं, बुजुर्ग होते हैं, अल्लाह वाले होते हैं, लेकिन जब ये चिल्ले करते हैं ना रूहानी इलाज सीखने के लिए, 40 दिन गुजारते हैं उसमें, इनका दिमागी तवाजुन खराब हो जाता है। इसलिए इनको उस दिमागी तवाजुन खराब होने की वजह से बाज ऐसी चीजें नजर आती हैं जो हकीकत में होती नहीं है। पागल को देखो ना बैठ के बातें कर रहा होगा, कभी पागल देखा आप लोगों ने? भाई पागल खाने चले जाएं, आप देखें पागल बैठ के यूं यूं कर रहा होगा बातें, कभी डांट रहा होगा, कभी यूं कर रहा होगा। वजह उस हाल के सामने कोई भी नहीं होता, वजह उसकी है कि उसको अपने दिमागी तवाजुन खराब होने की वजह से बाज ऐसी चीजें नजर आ रही हैं जो हकीकत में है नहीं। भाई क्या हो गया, किस तरह मैं समझाऊं ये बात, दिमाग में घोल के उतारूं? तो इन रूहानी इलाज वालों को, ख्वाह ये कितने ही बड़े बुजुर्ग हो, ये बुजुर्ग हो सकते हैं, नेक हो सकते हैं, तहज्जुद गुजार भी हो सकते हैं, अल्लाह वाले भी हो सकते हैं, बाज तावीज पे पैसे भी नहीं लेते रूहानी इलाज पे, बल्कि पैसे देते भी हैं, सब कुछ हो सकता है, मगर पागल सारे होते हैं, ये बता दूं आपको। इनको बाज दफा चीजें नजर आती हैं इसलिए कि इन्होंने चिल्ले किए होते ना बैठ के, जो अमलियात फलीते वलीते जो भी इनका होता है हिसाब किताब, उसकी वजह से एक नॉर्मल आदमी एबनॉर्मल हो चुका होता है। खुदा की कसम अभी नाम ले लेके दिल चाहता है बता दूं कौन कौन इस मुल्क में नेक है मगर पागल है, लेकिन फितना ना खड़ा हो जाए। और उसके पागलपने के वाकयात भी सुना, मैं दलाइल से बात करूं आपके सामने, नाम लेके बताऊं, फला बुजुर्ग भी पागल है, माजरत के साथ बुजुर्ग है मगर पागल है, फला बुजुर्ग बहुत बड़े बुजुर्ग है मगर पागल है, और दलील भी दूं कि पागल होने की दलील क्या है उनके, लेकिन नाम लेने में क्या होता है, फितना का खौफ है, फितने का डर कि उनके अकीदतमंद बिदक ना जाए। अपने करीबी रिश्तेदारों को जानता हूं पागल है वो, लेकिन नेक हैं, दो नंबर नहीं है, मगर हैं क्या, पागल है। तो मैं कहता हूं वो तो चिल्ले कर करके पागल हो गया, तुम तो नॉर्मल सेहतमंद आदमी हो मेरे भाई, तुम्हें क्या हो गया उसके पास जा रहे हो। वो एक अंग्रेज ने देखा ना, कुत्ता भौ भौ कर रहा था, तो अंग्रेज ने कुत्ते ही की जबान में उसको समझाया, भौ 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 ऐसे करने लगा अंग्रेज कि इसको इसी तरह समझ में आएगा। तो कुत्ते ने कहा मैं तो कुत्ता हूं, तुझे क्या हो गया, तू तो अपनी जबान में बात कर भाई, तू क्यों भौ भौ कर रहा है। तो ये तो पागल है, आपने तो चिल्ले नहीं लगाए ना, आप तो नॉर्मल रूटीन में है, नॉर्मल जिंदगी, आप उससे ज्यादा अकलमंद है, आप उसके पास जा रहे हो, हजरत मुझे बताएं मुझ पे किसने क्या किया हुआ है। वो जवाब क्या देगा, आप पर किसी ने कुछ किया हुआ है। ये कोई बात हुई, आप किसी डॉक्टर के पास जाएं, हजरत मुझे क्या बीमारी है, वो कहे आपके किसी हिस्से में कोई बीमारी है, कोई बात हुई, यही उस डॉक्टर के पागल होने की दलील होगी कि नहीं होगी। काश समझ में आए आप लोगों के जो मैं कह रहा हूं, दिमाग में उतार दूं, रूहानियत के नाम पे जितने रिसाले निकल रहे हैं, रूहानी इलाज के नाम पे, रूहानी इलाज के नाम पे जितने काम लोग कर रहे हैं, या तो फ्रॉडी हैं या क्या हैं, पागल हैं, कुछ नहीं होता इनको नजर आता है। एक मशहूर वाकया सुना के बात खत्म करता हूं, वो भी कुछ दिन पहले, एक साहब का कोई पता नहीं बाजू खराब हो गया क्या हो गया, वो किसी नेक आदमी के पास गए जिनको मैं जानता हूं वो फ्रॉडी नहीं है, नेक है। उसने कहा आप पे किसी ने कुछ किया हुआ है, फिर तहकीक के पता चला सब कोई ठंडे पानी में नहाने की वजह से पट्ठे अकड़ गए इनके, समझ रहे हो बात को, पट्ठे क्या हो गए। एक साहब कहने लगे मेरे सामने जो नेक थे जिनको मैं जानता हूं कि वो मुत्तकी हैं फ्रॉडी नहीं है, मुझे कहने लगे मैंने फलां का इलाज किया है, जिन्नात भेज के उसके गुर्दे की पथरी निकाली है और उसने टेस्ट कराया तो रिपोर्ट सही आई। डॉक्टर हैरान हो गए कि यार कैसे कैसे हो गया ये, पहले पथरी थी अब पथरी नहीं है। ऐसे इनके पास वाकयात बहुत होते हैं। मैंने कहा कि डॉक्टर की रिपोर्ट गलत हो सकती है, आपके बाप में भी दम नहीं है कि किसी की पथरी निकाल दो, समझ में आ रही है बात। थोड़ी अब्यूज लैंग्वेज इस्तेमाल करूंगा लेकिन अब इसके लिए यूजेबल लैंग्वेज तो नहीं चलेगी ना, ये तो इसी बाप दादा के ताने के साथ ये समझ में आएगी ये बात। मैंने कहा रिपोर्ट गलत हो सकती है कि पहले पथरी आई हो अब पथरी ना आई हो, अल्ट्रासाउंड में गड़बड़ हो जाती है, 1000 में 1% भी चांस हो जाती है, लेकिन आपको ये अल्लाह ने ताकत नहीं दी कि आप जिन्नात भेज के किसी की पथरी, तो दूर की बात सड़क पे जो पत्थर रखा होता है ना उसको भी दाएं बाएं कर लो, ये भी नहीं हो सकता आपसे। मैंने कहा ये कंकर जो है ना, कंकर रखा हुआ यहां, जिन चुड़ैल भूतों को लाओ ये कंकर यहां से वहां कर दो, एक थोड़ा सा पत्थर रखे हाथ, बोलो सिर्फ इसको यहां से यहां घुमा दो हल्का सा, ये नहीं कर सकता। तो वो जिन गुर्दे के अंदर घुस के इसके मशवरे पर जिन, तो वो कहने लगे क्या जिन्नात ये काम नहीं कर सकते। मैंने कहा जिन्नात बहुत कुछ कर सकते हैं, सवाल ये हो रहा है कि आपके मशवरे पे कर सकते हैं कि नहीं कर सकते, बात ये हो रही। जिन तो जिन है तो पता नहीं क्या कुछ कर ले, जिन तो तख्त को यहां से वहां उठा के ले जा सकता है, मगर आपके मशवरे पे, आप में क्या है, सुरख आपके पर लगे हैं आपके, क्यों करेगा आपकी बात, क्यों मानेगा वो। फिर मैंने कहा आपका जिन इतना टेक्निकल है कि मेडिकल कॉलेज में पढ़ा हुआ है, वो गुर्दे के अंदर ऑपरेशन करके पत्थर निकाल के ले आया, तो यकीनन उसको और कुछ भी आता होगा, इतना पढ़ा लिखा जिन है। तो ये मेरा मोबाइल है प्रोफाइल पे, उससे अब जिन से बोले मैं सामने बैठा हूं साइलेंट पे कर दे इसको, खाली प्रोफाइल से बटन दबा के कहां ले आए, आपका हाथ ना लगे, जिन मीन करे ये काम। आज तक वो साइलेंट पे मेरा मोबाइल, जब तक मैं खुद ना करूं नहीं आता। तो मेरे भाई वो नेक आदमी की बात कर रहा हूं मैं, वो तो पागल था, हम तो पागल नहीं है, उसको अपने हाल पे छोड़ दो, बेचारा नेक है, हजरत जी माशाल्लाह आप बहुत नेक हैं, खुद इन पागलों के पास ना जाया करो। और जिन्नात जब किसी पे आते हैं तो किसी के बताने से नहीं होते, वो खुद ही पता चल जाता है आ रहे हैं। जिन कोई ऐसी चीज नहीं है कि आए और आपको किसी के पास जाना पड़े, जब जिन आता है तो आपको क्या पूरे महल्ले को पता चलता है फलां पे जिन भूत आया हुआ है, समझ रहे हैं बात को, सारी दुनिया को पता चल जाता है। इसमें मैं ये जो रूहानी इलाज का मैं बताते रहता हूं, तो इसका यह मतलब नहीं है कि मैं रूहानी इलाज ही को नहीं मानता, ऐसा नहीं है। ये जो रूहानी इलाज वाले हैं मैं इनको नहीं मानता। रूहानी इलाज का मतलब क्या है, जिस जो आज की इस्तेला में रूह, वैसे तो रूहानी इलाज इसे कहते ही नहीं है, रूहानी इलाज तो वो है जो दिल से तकबर है, हसद है, बुग़्ज़ है, इसको खत्म किया जाए। لیکن جو جھاڑ پھونک ہے نا, رقیہ جسے کہتے ہیں عربی میں, اس کا اس کی حقیقت یہ ہے کہ کسی کو کوئی بیماری ہے, خواہ وہ جن بھوت کی ہو یا جسمانی بیماری ہو, تو احادیث میں کچھ دعائیں آتی ہیں, قرآن کے کچھ کلمات ہیں, پڑھ کے پھونکیں گے تو اللہ تعالیٰ بعض دفعہ شفا دے دیتے ہیں, بعض دفعہ ہو جاتی ہے, بہت سی دفعہ نہیں بھی ہوتی, تو وہ جائز ہے. جیسے کسی کے درد ہے تو حدیث میں اس کے لیے دعا ہے, کسی کو نظر لگ گئی تو حدیث میں اس کے لیے دعا ہے, تو اس کے لیے ان لوگوں کے پاس جانے کی ضرورت نہیں ہے. وہ دعائیں قرآن و حدیث میں ہیں, وہ کہیں سے بھی لے لیں, آپ خود پڑھ لیں. سورہ فلق, سورہ ناس تو سب کو یاد ہی ہوتی ہے, یہ تو بہترین رقیہ ہے. سورہ فاتحہ کے بارے میں آتا ہے کہ اس میں اللہ نے شفا رکھی ہے, دم کرنے سے فائدہ ہوتا ہے, تو یہ تو سب مسلمانوں کو یاد ہوتی ہے. کسی کے درد ہے یا کوئی تکلیف ہے یا کوئی زہر ہے, سانپ بچھو نے کاٹ لیا, تو حدیث میں آتا ہے شفا من کل سم, سورہ فاتحہ میں ہر قسم کے زہر سے اللہ نے شفا رکھی ہے. تو اب پھونک لگا دیں, اس کے دم کریں, اللہ نے چاہا تو شفا دے دے گا اس کو. ایک صحابی نے کہ نبی صلی اللہ علیہ وسلم نے ایک دفعہ, صحابہ کرام کی ایک جماعت کہیں جا رہی تھی تو ان کو بھوک پیاس لگی, تو ایک علاقے میں گئے, صحابہ کرام نے ان سے مطالبہ کیا بھائی کچھ تھوڑی سی ضیافت کا انتظام ہو جائے, تو وہ یہودیوں کا قبیلہ تھا, کنجوس, انہوں نے کہا نہیں ہم مسافروں کو نہیں کھلاتے. تو یہ پریشان ہو گئے, مسافر لوگ تھے. اتنے میں کیا ہوا کہ جو قوم کا سردار تھا اسے سانپ نے ڈسا. ایک بچی آئی اور کہنے لگی کہ ہمارے سردار کو سانپ نے ڈس لیا ہے, تو آپ میں سے کوئی دم کرنے والا ہے یا نہیں ہے؟ تو ایک صحابی اٹھے, انہوں نے کہا میں کرتا ہوں دم. یہ گئے اور سورہ فاتحہ پڑھتے رہے اور اس کے زہر سارا نکل آیا. سورہ فاتحہ پڑھ کے دم کرتے تھے اور وہ سارا زہر باہر نکل آیا. ہاں, انہوں نے پہلے یہ بھی کہا کہ میں دم کروں گا مگر اس پہ اجرت لوں گا 30 بکریاں, کیونکہ وہ جب سانپ کسی کو کاٹتا ہے نا تو سردار تھا اس کے پاس 30 بکریاں, اس کے لیے کوئی مسئلہ نہیں تھی. تو اس کے 30 کیا, وہ 60 بھی مانگتے تو وہ دے دیتا, زہر سے تو بچ جاؤں میں. تو ان صحابی نے کہا 30 بکریاں مجھے دو گے تو میں علاج کروں گا. وہ مان گیا, ٹھیک ہے بھائی. یہ گئے اور اس کے دم کیا, سورہ فاتحہ پڑھ کے وہ زہر سارا نکل آیا اور وہ ٹھیک ٹھاک ہو گیا. 30 بکریاں اس نے دیں اور دودھ بھی پلایا, واپس آ گئے 30 کے پورا ریوڑ لے کے. صحابہ نے ان سے پوچھا کہ آپ کو کیا دم کرنا آتا ہے؟ انہوں نے فرمایا نہیں. تو کیا پھر کیسے؟ انہوں نے کہا میں نے سوچا یہ فاتحہ ہے, سورہ فاتحہ اللہ کا کلام, میں پڑھ دیتا ہوں. پڑھ دیا تو شفا ہو گئی. اب دیکھو ان کو آتا بھی نہیں تھا, انہوں نے بس یہ سوچا کہ فاتحہ میں اللہ نے شفا رکھی ہے, پڑھ لیتا ہوں, اللہ نے شفا دینی تھی دے دی. بعد میں یہ قافلہ نبی صلی اللہ علیہ وسلم کے پاس آیا تو آپ صلی اللہ علیہ وسلم نے تصدیق فرمائی اور فرمایا اللہ تعالیٰ نے فاتحہ میں شفا رکھی ہے, اور پھر فرمایا ان بکریوں میں سے مجھے بھی کچھ دو, یعنی ایک دلجوئی کے طور پہ کہ بالکل حلال ہے. تو اس سے بھی پتہ چلتا ہے کہ دم کر کے پیسے لینا بھی جائز ہے. لیکن آج کل جو لوگ پیسے لے رہے ہیں یہ گڑبڑ ہے. گڑبڑ یہ کہ یہ شو کرتے ہیں کہ ہمیں یہ فن آتا ہے, اس طرح دھوکہ دے رہے ہیں یہ. باقی کوئی کسی بھی کام کے لیے ٹائم متعین کرے اس پہ پیسے لے سکتا ہے وہ, لیکن یہ جو ہے نا اس کے لیے, یہ جو روحانی علاج جو ٹوپی ڈرامے ہو رہے ہیں, کہتے ہیں ہمیں آتا ہے, ہم نے کوئی کورس کیا ہوا اس کا, کوئی چلے کاٹے ہوئے ہیں لوگ ان کو, ان چلوں کے پیسے دے رہے ہیں کہ ان کو آتا ہے. میرے پاس کوئی آئے نا فاتحہ کر کے دم کروائے, مجھے 5 روپے بھی نہیں دیتا وہ. اس کو پتا یہ تو ویسے ہی ہوائی فائرنگ کر رہے ہیں, لگ گیا, نہیں لگا, نہیں لگا. سمجھ رہے بات کو؟ لیکن وہی اگر کسی اور مولوی صاحب کے پاس چلا جائے گا, ان کو 50,000 بھی دے دے گا, کہے گا ان کو آتا ہے. تو یہ آتا واتا کچھ نہیں ہوتا, یہ دھوکہ دے کے پیسے لینے والی بات ہے. آپ کسی کو بتا دو بھائی تم بھی فاتحہ پڑھ سکتے ہو, میں بھی پڑھ سکتا ہوں, شفا اللہ نے اپنے ہاتھ میں رکھی ہے, میں پڑھوں گا تو میرا ٹائم لگے گا, کیونکہ میں پھر یہی کام شروع کر دوں تو لوگ تو لائن لگا کے بیٹھ جائیں, لہذا ایک دفعہ کی میں 100 روپے لوں گا, باقی نہیں دینے تو تم خود ہی پھونک مار دو, جاؤ فلانے مولوی صاحب سے پھونک مروا لو. پھونک ہی ہے نا, پھونک پہ کوئی پیسے تھوڑی خرچ ہوتے ہیں, وقت خرچ ہوتا ہے. تو یہ جائز ہے. لیکن اگر میں دکان کھول کے بیٹھ جاؤں اور کہوں میں نے چلے کاٹے میں مجھے آتا ہے لہذا میں 50,000 لوں گا, اب آپ اپنے فن کے پیسے لے رہے ہیں, یہ حرام ہے آپ کے لیے, کیونکہ یہ آپ کو فن ون آتا نہیں ہے, روحانیت کے نام پہ آپ لوگوں کو الو بنا رہے ہیں. تو اب اگر کسی کو کوئی بیماری ہو جائے تو چاہے تو خود ہی فاتحہ پڑھ کے پھونک مار دیں, سورہ فلق سورہ ناس پڑھ کے, جن چڑیل بھوت آئے ہوئے پھونک مارے فائدہ ہوگا. لیکن چونکہ لوگ گٹکا کھاتے ہیں, پھونک میں گٹکے کے اثرات آتے ہیں, سگریٹ پیتے ہیں, تو اس لیے میں یہ کہتا ہوں بہتر ہے بھائی کسی مولوی صاحب سے پھونک مروا لو, یا کسی تبلیغ میں جو سال لگا کے آیا ہوا اس سے پھونک لگوا لو, وہ ذرا نیک ہے تو شاید اللہ اس کی پھونک میں دم رکھے, فائدہ رکھ دیں. تو یہ جائز ہے, یہی ہوتا تھا پہلے. اب پتہ نہیں کیا شروع کر دیا ہے, رسالے نکل رہے ہیں روحانی حیرت کے نام پہ, اور یہ سب بیوقوف بنانے کے دھندے ہیں. تو خود گھر میں پھونک لگا لیں, آپ کو خیال ہے کہ گٹکے کی بدبو آئے گی, چٹ کی بو آئے گی, ایسا نہ ہو وہ کچھ اور ہی ہو جائے پھونک لگ کے, تو کسی ایسے سے لگوا لیں جو گٹکا نہیں کھاتا. سمجھ رہے ہیں بات کو؟ دانت صاف کرتا ہے, مسواک کرتا ہے یا برش کرتا ہے اس سے لگوا لیں, وہ نہیں تو آپ سمجھتے ہیں بھائی یہ نمازی آدمی ہے شاید اللہ زیادہ دم رکھ تو اس سے لگوا لیں. اور اگر وہ نمازی کہے بھائی میں پھونک ماروں گا آتا واتا مجھے بھی نہیں ہے آپ کو بھی نہیں ہے, سورہ فاتحہ پڑھ کے پھونک مارنے میں کون سا کوئی فن چاہیے, لیکن یہ ہے کہ میرے پاس رش بہت ہوتا ہے ٹائم نہیں ہوتا, میں 100 روپے لوں گا, 100 کیا 1 کروڑ بھی لے لے جائز ہے, بتائے 1 کروڑ لوں گا پھر ماروں گا پھونک میں, تو آپ اس سے نہ منگوائیں مروائیں پھونک, آپ بولیں وہ تو فری میں مار رہا ہے تو میں تم سے کیوں پھونک مرواؤں. تو اس طرح سے جائز ہے, صحابی کو خود بھی پتا نہیں کہ شفا ہو جائے گی, اللہ نے دے دی شفا, تو یہ تو صحیح ہے. لیکن آج کل جو روحانیت کے نام پہ ہو رہا ہے نا, پتھر میں دیکھ کے بتا رہے ہیں تم پہ فلانے نے فلانا کیا ہوا ہے, تم جٹھانی نے جن بھیجے ہوئے, ساس نے بہو پہ بھیجے ہوئے, اور یہ ان کے باپ کو بھی پتا نہیں ہوتا جن بھی ہے یا نہیں ہے, یہ بھی پتا نہیں ہوتا بےچاروں کو, باقی بھیجے کس نے یہ تو بہت دور کی بات ہے. تو یہ اس لیے ان چکروں میں نہ پڑیں, بیمار ہو جائیں تو علاج کریں ڈاکٹر سے, اور یہ دم درود خود ہی کر لیا کریں, سورہ فلق سورہ ناس آیت الکرسی پڑھ کے پانی میں پھونک لگایا چھینٹے ماری, اکثر فائدہ ہو جاتا ہے مریض کو. میں نے بڑے بڑے جنات اتارے اس طریقے سے, حال ہے کہ مجھے جن اتارنا نہیں آتا, نہ میں نے کوئی چلہ کاٹا ہے, نہ یہ معمولات ہی پورے نہیں ہوتے صبح شام کی تسبیحات. مجھ سے ایک صاحب نے کہا خانقاہ کھولے, کیوں کھولوں, کہا کہ مریدوں کو ذکر کرایا کریں. میں نے کہا مجھے کون کرائے گا, پیر صاحب کو کون کرائے گا ذکر, ہم تو اتنے کام ہیں کہ ٹک کے بیٹھنے کا وقت نہیں ملتا ہم کو, تو ہم چلے کہاں سے کاٹیں گے. تو بس یہی ہے کوئی آ گیا پھونک مار دی یہی سوچ کے کہ شاید اللہ شفا دے دے, اس نیت سے پھونک مار دیتے ہیں. تو آپ بھی علاج کسی کا کرنا ہے تو میں بتاتا ہوں کہ ہاں میں نے بھی جنات اتارے اسی طریقے سے, بڑے بڑے جنات آئے, ان سے باتیں ہوئی, انہوں نے دھمکیاں دی ایسا کر دیں گے ویسا کر دیں گے, میں نے کہا چل تیرا باپ بھی کچھ نہیں کر سکتا, جن کو جب آپ اس سے بڑی دھمکی دے دو ڈر جاتا ہے وہ, سمجھ رہے ہو بات کو, کیونکہ جن انسان سے ڈرتے ہیں مروب ہوتے ہیں, وہ آپ کو دھمکی دے رہا ہے آپ بولے رکھ کے چماٹ ماروں گا, بات کی نا مجھ سے, ایسا نہ ہو کہ کانپتے ہوئے اس کو یوں یوں کرو کہ وہ پھر اور وہ شیر ہو جاتا ہے. تو کتنا ہی باریک انسان ہو, پتلا دبلا انسانوں کا ساشا ہی کیوں نہ ہو, جن اس سے بھی ڈرتا ہے, کیونکہ انسان کا روب اللہ نے تمام مخلوق پہ رکھا ہے, اگر آپ اس سے ڈرو گے تو پھر ڈر گئے. تو جن آیا ہے واقعتاً جن نہیں ہو, تو آپ اس سے آنکھوں میں آنکھیں ڈال کے بات کرو اور بولو کہ ایسی کی تیسی کر دوں گا, آیت الکرسی پڑھ کے پھونک لگاؤ, گٹکا پہلے ہے تو منہ دھو لو اچھی طریقے سے, بار بار بتا رہا ہوں کیونکہ یہ بڑے مسئلے ہو رہے ہیں آج کل. تو پھونک لگاؤ انشاءاللہ وہی فائدہ ہوگا جو کسی روحانی ٹوپی ڈرامے والے کے پاس جا کے فائدہ ہوتا ہے, وہی ہوگا یہ. اور یہ چھوڑ دو سلسلے روحانیت کے نام پہ, چیخ چیخ کے تھک گیا ہوں, اپنے مولویوں کی مفتیوں کی سمجھ میں نہیں آ رہا, بڑے بڑے مفتیان کرام ہیں جو ہم سے بڑے ہمارے بڑوں میں ہیں, وہ کسی کے بزرگ کے پاس جا کے بیٹھے ہوں گے روحانیت کے نام پہ, اور ہمیں پتا ہوتا ہے یہ فراڈی ہے. تو یہ بڑے بڑے مفتیوں کو بیوقوف بناتے ہیں روحانی علاج والے, ہم اور آپ کس کھیت کی مولی ہیں. اس لیے بار بار بتاتا ہوں کہ ان کے پاس جانا چھوڑ دیں, جن بھوت کا علاج بھی خود ہی کر لیا کریں گھر بیٹھ کے, انشاءاللہ بھاگ جائے گا جن. اللہ تعالیٰ سمجھنے کی عمل کی توفیق عطا فرمائے. الحمد